रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज
आजको संवादबाट केशव ढकालको नमस्कार। यो कार्यक्रम तपाईँ हरेक शनिबार बिहान 9 बजेको नेपाल खबरपछि करिब 10 बजेसम्म रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्जमा सुन्नुहुन्छ। कार्यक्रममा हामी समसामयिक विषयमा छलफल गरी समस्याको समाधान खोज्दै निकास निकाल्ने प्रयत्न गर्दछौँ। भोलि प्रदेश नम्बर 6 को प्रदेश सभाको पहिलो ऐतिहासिक बैठक सुर्खेतको डेनरमा बस्दैछ। क्षेत्रीय शिक्षा डिभिजन विकास कार्यालयको सभा हललाई बैठकका लागि सजाइएको छ। यसै विषयमा आज हामीले प्रदेश नम्बर 6 को प्रदेश सभाको अधिवेशन, यसको तयारी, यसमा रहेका चुनौती लगायतका विषयमा छलफल गर्ने प्रयास गरेका छौँ। आजको विषयमा छलफल गर्न हामीले प्रदेश नम्बर 6 संसद सचिवालयमा सहजीकरणका लागि सङ्घीय सचिवालयबाट खटेर आउनुभएका सचिवालय सचिव कृष्ण हरि खड्कालाई स्टुडियोमा निम्त्याएका छौँ। स्वागत छ खड्काज्यू यहाँलाई आजको संवादमा।
हस् नमस्कार, धन्यवाद।
आराम हुनुहुन्छ?
एकदम ठिक छ सर।
भोलि अब पहिलोपटक प्रदेश नम्बर 6 को ऐतिहासिक प्रदेश सभाको बैठक बस्दैछ। यस क्षेत्रमा अब पहिलो भएको हुनाले पनि यसबारे सबैको चासो छ, तयारी कस्तो भइरहेछ?
निकै उल्लासका साथ निकै तम तयारी एकदम द्रुत गतिमा भइराखेको छ। हाम्रो तयारीको क्रम चाहिँ अब सम्भवतः आज दिउँसोसम्ममा सम्पूर्ण पुरा हुन्छ। सबै कुराहरू तयारी राम्रैसँग भइराखेको छ। अब जिरोबाट सुरु गरेर अब हामीले करिब करिब आजसम्ममा हामी 100 पुर्याउन प्रयास गरेका छौँ। संसदीय मूल्य मान्यताका सिद्धान्तको कुराहरू पनि छ, त्यसमा मिलाउनु पर्ने हुन्छ। त्यो तयारी राम्रै भएको छ हजुर।
जसरी प्रतिनिधि सभाको बैठक सञ्चालन हुने गर्दछ, त्यसरी नै यसलाई पनि त्यही रूपमा ढाल्ने प्रयास भइरहेछ होला, होइन?
जस्ताको तस्तै हामी, त्यही भएर सङ्घीय संसद सचिवालयबाट 7 प्रदेशमा खटेको हो। त्यही अनुरूप हाम्रो टिम चाहिँ यहाँ 6 नम्बर प्रदेशमा आएको छ। जस्तो सङ्घीय संसदमा बैठक सञ्चालनका गतिविधिहरू हुन्छन्, प्रक्रियाहरू हुन्छन्, त्यस्तै गरेर यो 6 नम्बर प्रदेशमा पनि गर्नको लागि त्यस्तै स्वरूपबाट मिलान गरिएको छ।
यो भोलिको पहिलो बैठकमा कतिको सम्भव देख्नुहुन्छ त्यो?
होइन, त्यो 100% सम्भव छ। जसरी सङ्घीय संसदको जुन हिसाबमा
प्रतिनिधि सभाको बैठक
प्रतिनिधि सभाको बैठकमा जुन हिसाबको व्यवस्थापन हुन्छ, त्यही हिसाबको व्यवस्थापनको स्वरूपमै यहाँ तयार भएको छ। जस्ताको तस्तै हुबहु भन्दा पनि हुन्छ, त्यसरी हामीले काम गरेका छौँ।
भनेको सभाध्यक्ष बस्नेदेखि लिएर त्यहाँ दलका प्रतिनिधिहरू बस्नेदेखि लिएर त्यहाँको साउन्ड सिस्टमदेखि लिएर मर्यादा पालकका कुराहरूदेखि लिएर सबै तयारी भएको छ।
सबै तयारी छ, सबै हुबहु ढङ्गले तयारी भएको छ। अब आकारको हिसाबले सानो होला, उहाँ आकारको हिसाबले ठुलो होला, त्यसमा फरक हुने भयो। तर म्यानेजमेन्ट व्यवस्थापन चाहिँ जस्तो त्यहाँ हुन्छ त्यस्तै ढङ्गले, म अब विशेष गरेर अझ पार्लियामेन्टको त्यो गतिविधिमा अलिक नजिकबाट पनि आफ्नो जिम्मेवारी भएको कारणबाट त्यो मलाई धेरै जानकारी छ। त्यो जानकारी भए अनुरूपै यहाँ चाहिँ मैले व्यवस्थापन गरेको छु।
जस्तो हुन त यहाँ हुनुहुन्थेन त्यति बेला, प्रदेश सभा सांसदहरूले शपथ लिने बेलामा केही कमी कमजोरी भयो भन्ने कुराहरू पनि बाहिर आयो। व्यवस्थापकीय कुरामा छोटो समयमा तयारी गर्नु पऱ्यो, त्यही कारण पनि होला। अब त्यस्तो कमी कमजोरी हुने छैन भनेर भन्न सक्नुहुन्छ त यहाँले?
कमी कमजोरी त हुने कुरै भएन, हुँदै हुँदैन जस्तो लाग्छ हामीलाई। अब मानवीय कुरा हो, कमी कमजोरी हुँदैन भनेर भन्न त सकिँदैन। अर्कोले के सोचिरह अरू व्यक्तिले के सोचिरह भन्ने कुरा हुन्छ। मैले सुने शपथ ग्रहणको कार्यक्रममा अलिकति अव्यवस्थित भयो, अलि त्यसलाई मिलाउन सकेन भन्ने कुरा भयो। मलाई लाग्छ हामीले त्यो शपथ ग्रहणमा भएका अव्यवस्थालाई पनि त्यसलाई मेट्ने गरेर व्यवस्थापन गरेका छौँ। त्यो अहिले अब सबै कुरा भन्न त मिलेन, त्यसलाई हामीले त्यसलाई बिर्सिने गरेर सचिवालयले तयारी गरेका छ।
जस्तो पहिला प्रदेश सभाको भवनका लागि भनेर शैक्षिक तालिम केन्द्रलाई रोजिएको छ, त्यसमा व्यवस्था गरिएको छ। पछि चाहिँ त्यहाँ साउन्ड सिस्टम इको साउन्ड आयो भनेर प्रदेश सभाको पहिलो बैठक चाहिँ अहिले क्षेत्रीय शिक्षा डिभिजन कार्यालयको सभा हलमा यहाँहरूले तयारी गरिरहनु भएको छ। साउन्ड सिस्टमदेखि लिएर त्यहाँ बस्ने आसनदेखि लिएर त्यहाँ अरू कुनै पनि कुरामा समस्या हुने छैन भनेर भन्न सक्नुहुन्छ तपाईँ त्यसो भए ढुक्कसँग?
अहिलेको
भोलिको लागि
अलिकति कन्जस्टेड त छ, अलिकति कन्जस्टेड हुन्छ। उहाँको शैक्षिक तालिम केन्द्रको जस्तो व्यवस्थापन त्यो क्यापासिटी ठुलो यहाँ चाहिँ पाइँदैन, तर सङ्ख्यात्मक हिसाबले सानो हुन्छ, तर व्यवस्था पनि एउटै नै हुन्छ। जस्तै सङ्ख्यात्मक हिसाबले भन्दाखेरि मान्नेको सङ्ख्या त बराबरै भइहाल्यो, अब दर्शककोमा व्यवस्थापन गर्नुपर्ने हुन्छ, त्यहाँ अब भिजिटरहरूको कुराहरूमा पनि अलिक व्यवस्थापन गर्नुपर्ने हुन्छ, पत्रकार साथीहरूलाई पनि अलिकति व्यवस्थापन गर्नुपर्ने हुन्छ। हल सानो भएकाले हामीले अनुरोधै गरेका छौँ सबै साथीहरूलाई, त्यसो हुँदाखेरि अलिकति त्यसलाई व्यवस्थापन गर् अवसर सबैले पाउनुहुन्छ, तर त्यसलाई व्यवस्थापन पक्षमा हामी लागेका छौँ।
यहाँले सकेसम्म प्रभावकारी बनाइनेछ भनेर जुन कुरा विश्वासका साथ भन्नुभएको छ, त्यति हुँदाहुँदै पनि चुनौती समस्या अहिले के देख्नु भएको छ त्यो बैठककै लागि?
बैठकको लागि कुनै पनि समस्या अहिले देखिया छैन, सबै ठिक छ, कुनै समस्या देखिया छैन अहिले, सब ठिक छ।
त्यसमा बैठकमा यो कमजोरी हुन्छ कि अथवा यो चाहिँ व्यवस्थापकीयमा यो तयारी पुगिन कि भन्ने कुरामा केही छैन?
छैन, भोलि देख्नुहुनेछ यहाँले, अब भन्न त मिलेन, चुस्त दुरुस्त व्यवस्थापन भोलि देख्नुहुनेछ जस्तो लाग्छ।
अवश्य पनि हामीले अन्य प्रदेशहरूको तुलनामा प्रदेश नम्बर छको प्रदेश सभाको बैठक व्यवस्थित भयो, एकदमै चुस्त दुरुस्त रूपमा सञ्चालित भयो भनेर भन्ने र त्यस खालका समाचारहरू प्रकाशन प्रसारण गर्ने अवसर पाऊँ जुन विश्वासका साथ यहाँले भन्नुभएको छ, साँच्चीकै त्यस्तो देखियोस् भोलि। जस्तो अब हिजो बसेको सर्वदलीय बैठकले कार्यसूची पनि तयार पारेको छ पहिलो प्रदेश सभा बैठकका लागि, होइन? के विषयमा भोलि छलफल हुनेछ?
त्यसको विषयवस्तुमा 11 बजे सर्वदलीय बैठक बस्यो ज्येष्ठ सदस्य सभामुखको अध्यक्षतामा। त्यसले चाहिँ के कुरा गर्यो भन्दाखेरि प्रदेश प्रमुखको पत्र छ, यो जुन आह्वान सम्बन्धी पत्र छ त्यो कार्यसूचीमा रहेको छ। अर्को बैठक सञ्चालन गर्ने कार्यविधिलाई अब त्यो बैठकबाट पास गर्ने भन्ने कुरा रहेको छ, यसरी यस्ता कुराहरू रहेको छ। अनि अर्को सभामुखको निर्वाचन 29 गते गर्ने गरेर बैठकले तोक्ने भन्ने कुरा भएको छ, यस्ता कार्यसूची रहनेछन्। अनि अब बोल्ने क्रममा चाहिँ नि 4 दलका नेताहरूलाई नाम अहिले प्राप्त भएको छैन, उहाँले दिन्छु भन्नुभएको छ, उहाँहरूलाई समय दिएर 4 जनाले बोल्ने कुरा छ।
कति समय जति यो भोलिको पहिलो ऐतिहासिक बैठक चाहिँ कति समय लामो हुनेछ अहिले भन्न सकिन्छ? 1 घन्टा, 2 घन्टा, आधा घन्टा
आकलन गर्न सकिन्छ? अब यो पहिलो बैठक भएको कारणबाट यसलाई चाहिँ लामो नपारौँ भन्ने कुरा भयो, अरू एजेन्डा पनि थियो, त्यसलाई चाहिँ एजेन्डा नराखिकन यसलाई छोटो पारौँ, चुस्त दुरुस्त पारौँ, सानो समयमा सकौँ भन्ने कुरा भएको थियो। मलाई लाग्छ यो 1-2 घन्टामा सकिन्छ होला जस्तो लाग्छ।
सुरुमा ज्येष्ठ सदस्य अहिले हिमबाबु साई हुनुहुन्छ, उहाँले सभाध्यक्ष गर्नुहुने भयो, त्यसपछि प्रदेश प्रमुखज्यूले अधिवेशन आह्वान सम्बन्धी गरेको पत्र पढेर उहाँले सुनाउनुहुने भयो,
हो,
अनि दलका प्रतिनिधिहरूलाई
त्योभन्दा अगाडि चाहिँ
कार्यविधि
मौन धारणाको शैलीहरूप्रति मौन धारणको कार्यक्रम हुन्छ, अनि छोटो खालको, धेरै लामो होइन, छोटो खालको सभामुखबाट वक्तव्य पनि आउँछ, सानो खालको छोटो, अनि त्यसपछि अनि दलका नेताहरूले बोल्नुहुन्छ, कार्यविधि पास हुन्छ, अनि सभामुखको निर्वाचनको मिति घोषणा हुन्छ।
भनेको भोलिको मुख्य बैठकको मुख्य एजेन्डा चाहिँ सभामुखको निर्वाचनको मितिको घोषणा चाहिँ यसले गर्नेछ,
हो,
त्यो चाहिँ भन्न सक्यो,
भन्न सक्यो, त्यो पनि भन्न सक्यो, कार्यविधि पास गर्ने,
कार्यविधि पास गर्न,
मूलभूत दुईवटा कुरा चाहिँ हुने भयो।
अब यहाँनिर हामीले अघि पनि कुरा उठायौँ, ठ्याक्कै यसको स्वरूप, यसको मर्यादा, यसको व्यवस्था चाहिँ अहिले प्रतिनिधि सभामा जसरी हुने गरेका थियो पहिला, त्यसरी नै त्यही रूपमा ठ्याक्कै आउने हो भन्ने कुरामा, अब यहाँनिर गर्दाखेरि कतिपय सभासदहरू नयाँ हुनुहोला, सभासददेखि लिएर यहाँ मर्यादा पालक नेपाल प्रहरी नै खटिनेछन् होला, उहाँहरूको तालिमदेखि लिएर यस्ता व्यवस्थापकीय कुराहरूमा कतिको ध्यान पुगेका छ?
यो चाहिँ कस्तो भएको छ भन्दाखेरि अब मर्यादा पालकबाट सुरु गरौँ। मर्यादा पालकसँग हिजो हामी प्रहरीहरूसँग हामी तिन बजे बस्यौँ, मिटिङै बस्यौँ। कसरी मिटिङ गऱ्यो? सैद्धान्तिक विषयमा मात्रै मिटिङ बसेनौँ, उहाँहरूलाई ल्याएर प्र्याक्टिकल्ली नै यहाँ यो पोइन्टमा यसरी ड्युटी लिनुपर्छ, यसको जिम्मेवारी जुन त्यहाँ केन्द्रमा हुन्छ नि, अब एउटा मर्यादा पारले सभा सुरु हुनुभन्दा अगाडि त्यो बोल्ने सभासदहरूलाई त्यो अलर्ट गर्ने कुरा छ, त्यो अलर्ट गर्ने कुरादेखि लिएर पोइन्ट पोइन्टमा ड्युटी बस्नुपर्ने कुराहरू, उहाँहरूको जिम्मेवारीको कुराहरू, अब भित्र गेटबाट प्रवेश गर्ने कुराहरू, त्यहाँका विषयवस्तुमा चाहिँ मैले सबै कुरा हामीले राख्यौँ, उहाँहरू एग्री हुनुभएको छ, त्यो ठिक छ। र अरू कुरा चाहिँ अब जुन यहाँले एउटा कुरा प्रश्न फेरि दोहोऱ्याएरै गरिरहनु भएको छ कि प्रतिनिधि सभामा भएका संसदीय परम्परा मान्यता त्यहाँका व्यवस्थाहरू यहाँ हुनसक्छ सक्दैन भौतिक पूर्वाधारको हिसाबले भनेर फेरि दोहोऱ्याउनु गर्नुभयो। यसको लागि म फेरि पनि के भन्न चाहन्छु भने जसरी सभा प्रतिनिधि सभाको बैठकमा सभामुख बस्नुहुन्थ्यो त्यस्तै खालको टेबुलमा सभामुख बस्नुहुन्छ, जसरी महासचिव प्रतिनिधि सभाको बैठकमा महासचिव जसरी बस्नुहुन्छ त्यत्रै खालको टेबलमा यहाँको सचिव बस्छन्, म बस्छु, जसरी कार्यव्यवस्था शाखाको तिनजना साथीहरू बस्नुहुन्छ त्यहाँ प्रतिनिधि सभामा त्यसै गरी तिनैजना साथीहरू यहाँ बस्नुहुन्छ, जुन दिशामा पोडेम रहन्थ्यो त्यो दिशामा पोडेम यहाँ पनि रहन्छ, जसरी मान्यजीवहरूको अब अहिले त अब दलगत मात्रै
भएन,
दलगत हिसाब भयो, अब एमालेको 20 छ, 20 एउटा रो व्यवस्थापन गरिरहेको छ, दाहिनेपट्टि सभामुखको दाहिनेपट्टिमा 20 रो व्यवस्था गरिएको छ, त्यसभन्दा अर्को प्रायोरिटीमा माओवादीको 13 माओवादी दलको 13 हुन्छ, 13 4 लाइनमा त्यहाँ व्यवस्थापन गरिन्छ, 12 अट्छ, 1 अर्को रोमा गरिएको छ, कङ्ग्रेसको 6 पहिलो रोमै हुने गरेर व्यवस्थापन गरिरहेको छ, पछाडि बस्नुहुन्छ, अनि राप्रपाको 1 पनि पहिलो रोमै व्यवस्था गर्ने कुरा हिजो भएको छ, सोही अनुसार 3 रोमा सबै दलका सभासदज्यूहरूलाई हामीले व्यवस्थापन गरेका छौँ, त्यो मलाई लाग्छ त्यो मिटिङबाट नै यसरी गर्नुपर्छ भनेर हामीले एप्रुभ गराएको छौँ। भन्दाखेरि के हो त समष्टिगत भन्दाखेरि अब दर्शकको कुरा पनि दर्शकलाई पनि अब भोलिको पहिलो बैठक भएकाबाट अब नेपाल सरकारका विशिष्ट पदाधिकारी सानो सङ्ख्यामा धेरै ठुलो सानो सङ्ख्यामा अनि दर्शक मान्यज्यूहरूलाई एक मान्यज्यू बराबर एक दर्शक पर्ने गरेर 40 दर्शकलाई पनि सम्भव भएभित्र नभए बाहिर मोनिटर राखेर पनि डिस्प्ले गर्ने व्यवस्था छ, डिस्प्लेसम्मको पहुँच दिने र पत्रकार साथीहरूलाई त्यहाँ सानो स्पेस छ आलोपालो गरेर भए पनि एकचोटिभित्र जान सक्ने व्यवस्था मिलाउने, फोटो पत्रकारहरूलाई फोटो खिच्ने अलि नजिक पोडियमको नजिकैबाट फोटो खिच्ने व्यवस्था पनि भएको छ, भिडभाड नगरिकन आलोपालो गरेर भए पनि त्यो व्यवस्थापनको लागि मैले हिजो मार्शल ज्यूहरूसँग मैले सल्लाह गरिसकेका छु। त्यसो हुँदाखेरि मलाई लाग्छ मलाई त अहिले प्रतिनिधि सभाकै बैठकको झलझलको आज छ, त्यस्तै सेमै हिसाबको नै हुन्छ, अब नेपाल टेलिभिजनले त्यसलाई प्रत्यक्ष प्रसारण पनि गरिदिन्छ,
जुन साउन्ड सिस्टमको कुराहरू छ त्यो प्रभावकारी कतिको हुने देख्नु भएको छ तपाईँले?
साउन्ड सिस्टमलाई हामीले अहिले ट्राई गरेका छौँ, ट्रायल गरेर हिजो पनि हेऱ्यौँ, आज पनि अब त्यो चाहिँ के कार्यक्रम छ भन्दाखेरि हाम्रो 1 बजेदेखि 2 बजेसम्म रिहर्सल गर्ने कार्यक्रम छ, त्यो रिहर्सलमा पनि बाट पनि अलिकति थाहा हुन्छ, मलाई लाग्छ अहिले हेर्दा खेरि चाहिँ नि प्रभावकारी नै देखिन्छ,
समस्या छैन,
समस्या अहिलेसम्म छैन, समस्या
पत्रकारहरूलाई भिडियो अडियो लिनका लागि पनि कुनै समस्या छैन,
पोइन्ट राखेर हामीले त्यो एउटा पोइन्टबाट दिने कुराहरू भएको छ, त्यो पोइन्टबाट चाहिँ नि प्रदान हुन्छ, त्यो समस्या हुँदैन, त्यस्तो हामी पत्रकारले नजिकबाट हेरेर चाहिँ त्यो सूचनाको प्रवाह यो 6 प्रदेश मात्रै होइन, यो देशले मात्रै पनि होइन, यो विश्वले हेर्न पाउनुपर्छ भन्ने मान्यताका आधारमा हामी गर्छौँ। एउटै कुरा अलिकति डिफेक्ट हुनसक्छ कि यो प्राविधिक पक्षमा भन्ने मलाई अलि शङ्का पनि छ, त्यसलाई आज पनि हेरौँला, के हो त त्यो भन्दाखेरि यहाँ बत्तीहरू पटक पटक निभिरहेको अवस्था देख्छु मैले, यहाँ बस्दाखेरि बत्ती जेनेरेटर त त्यहाँ छ, जेनेरेटर अब बत्ती हामीले अब जेनेरेटरबाटै नै चलाइरहने हो कि भन्ने सोच बनाएको छौँ, अब बत्तीको ठेगान नभएको कारणबाट जेनेरेटर चल्ने क्रममा जेनेरेटरबाट अलिकति डिस्टर्बेन्स भयो भने एउटा डिस्टर्बेन्स त्यहाँनिर हुन सक्ने सम्भावना त्यस्तो धेरै होइन, त्यो प्राविधिक कुरा हो भन्न त सकेन नि, कसै मानवीय त्यो काबुभित्रको विषय हुँदैन, त्यो त्यो एउटा हुनसक्छ कि भन्ने कुरा मात्र हो, नत्र हो भने अरू तयारी पुरा भएको छ सर।
यहाँ अब प्रदेश सभामा दलीय प्रतिनिधि अलिक कम भएर पनि चार दलको मात्रै प्रतिनिधित्व छ, त्यसले गर्दा पनि व्यवस्थापनमा अलिकति सजिलो चाहिँ भयो कि के लाग्छ यहाँलाई?
त्यो चाहिँ हो, किन हो भन्दाखेरि उहाँ प्रतिनिधि सभामा त 31 दलको व्यवस्थापन मैले नै गरेको थिएँ, हामीले नै सचिवालय गरेका थियौँ, मैले त्यो दलको व्यवस्थापन मैले हेरेको थिएँ। अब यहाँ त 4 दल मात्रै छ, संसदीय दलको व्यवस्था गर्नु भने समस्या भएन।
सांसद सङ्ख्या पनि यहाँ 7 प्रदेश मात्रै
सबैभन्दा सानो, एकदम समिति चला जस्तै भनौँ न, अलिक सानो छ,
ठुलो कठिन
अहिलेसम्म परेको छैन, सानै छ एकदम। फेरि मान्यज्यूहरू पनि अलिकति अब इन्टेलेक्चुअल हुनुहुन्छ अनि अलि अध्ययनशील हुनुहुन्छ, त्यो त्यसबाट पनि सहिलो भएको छ।
कतिपय सांसदहरू अनुभवी पनि हुनुहुन्छ, केन्द्रमा प्रतिनिधित्व गरिसक्नु भएको छ, कतिपयले सरकारमा पनि प्रतिनिधित्व गरिरहनु भएको छ,
त्यसले सहिलो बनाएको छ धेरै, हामीलाई धेरै सहिलो बनाएको छ त्यसले।
उहाँहरूले आफ्नो दलका नयाँ सांसदहरूलाई पनि त्यही किसिमको अभिमुखीकरण, त्यही किसिमको तालिम यसो दिनुभयो भने पनि सजिलो
सहिलो हुन्छ, हो एकदम सहिलो हुन्छ।
कसरी गर्ने, के परिपाटी छ, कस्तो व्यवस्था छ भन्ने कुराहरूमा होइन,
संसदीय जो केन्द्रको संसदीय मूल्य मान्यता अभ्यासहरू उहाँलाई थाहा छ, जो थाहा भएपछि त्यही कुरा अरू मान्यज्यूमा पनि प्रशिक्षित भयो भने त्यो राम्रै गर्छ त्यसले।
तपाईँले आजको संवाद सुनिरहनु भएको छ। आज हामीले प्रदेश नम्बर 6 प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काज्यूसँग भोलि बस्न लागेको प्रदेश नम्बर 6 को प्रदेश सभाको पहिलो ऐतिहासिक बैठक, यसको व्यवस्थापन, यसमा देखिएका चुनौती लगायतका विषयमा छलफल गरिरहेका छौँ। प्रतिनिधि सभाको बैठक जसरी नै भोलिको बैठक सञ्चालन हुनेछ र यसका लागि आवश्यक सम्पूर्ण सिटको व्यवस्थादेखि लिएर सम्पूर्ण व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको छ र आज दिउँसो त्यसको तयारी पनि अभ्यास रिहर्सल पनि गरिँदैछ र भोलिको बैठकलाई प्रभावकारी र व्यवस्थित बनाउन हरसम्म प्रयास गरिएको छ भनेर उहाँले हामीलाई जानकारी गराइरहनु भएको छ। अवश्य पनि यस्तै प्रभावकारी रूपमा हुन सकोस्। अब यो प्रदेश सभाको पहिलो बैठक भएका कारणले पनि आम नागरिकको, नागरिक समाजको यसमा निकै चासो र सरोकार छ, कस्तो हुन्छ, के हुँदैछ भन्ने छ। सम्भवतः प्रदेश सभा स्थलमा भोलि उहाँहरू पनि हेर्न पनि आउनुहोला, के भन्नुहुन्छ एउटा? यहाँलाई अब केन्द्रमा पनि राम्रो अनुभव छ, सङ्घीय सचिवालयमा यहाँले थुप्रै समय काम गरिसक्नु भएको छ, तत्कालीन प्रतिनिधि सभा सचिवालयमा भएर के भन्न चाहनुहुन्छ उहाँहरूलाई?
उहाँहरूलाई सबैभन्दा पहिला त यो 6 प्रदेशको पहिलो अधिवेशन भोलि सञ्चालन हुँदैछ, यो 6 प्रदेशका सम्पूर्ण व्यक्तिहरूलाई म बधाई शुभकामना दिन चाहन्छु। यो गौरवको विषय हो, यो चाहिँ हाम्रो सुर्खेतको एउटा ठुलो यो क्षेत्रको गौरवको विषय भएकाले यसलाई कौतूहलताका साथ, उल्लासमयका साथ सबैले यसलाई पोजिटिभ थिङ्किङ गरेर यसलाई राम्रो ढङ्गले यसले हेरिदिनुपर्छ। यहाँले ठुलो अवसर, यो क्षेत्रको नागरिकहरूले, बासिन्दाहरूले ठुलो अवसर पाउनु भएको छ, यो अवसरलाई चाहिँ आत्मसात गर्नुपर्छ। अब अन्य अन्य प्रदेशमा अब यो राजधानीको बारेमा विवाद पनि छ, तर यहाँ त्यस्तो किसिमको कुनै पनि छैन। यो भौतिक पूर्वाधारले मलाई लाग्छ यो देशकै राजधानीभन्दा पनि बढी भौतिक पूर्वाधारको क्षेत्र हो जस्तो मलाई लाग्छ। त्यो कारणले गर्दाखेरि यहाँ रहेको पनि होला र यहाँहरूको एउटा सौभाग्य हो, यहाँहरूको गौरव हो। यहाँहरूले यसलाई चाहिँ आत्मसात गरेर, यसलाई खुसीको साथ लिएर, यहाँहरूले चाहिँ नि यसलाई सहजीकरणका साथ आफ्नो यो अवसरलाई चाहिँ नि मान्य हुनेछ, यसलाई चाहिँ साकार गर्नुहुनेछ, यसलाई खुसियाली मनाउनको लागि म सबैलाई अनुरोध गर्न चाहन्छु।
अवश्य पनि यसलाई सफल बनाउन हामी सबैले आफआफ्नो तहबाट, आफआफ्नो क्षेत्रबाट सक्दो योगदान गरौँ, सकारात्मक योगदान दिउँ, सकारात्मक दबाब दिउँ, सकारात्मक सुझाव दिउँ, हाम्रो पनि यही अनुरोध छ। अब भोलि पहिलो बैठक बस्दैछ, त्यसपछिको बैठकले सम्भवतः सभामुख चयन गर्नेछ, त्यसपछि यी प्रक्रियाहरू, प्रदेश सरकार गठनका कुराहरू हुन चाहिँ कति समय जति लाग्ला? हुन त संविधानमा पनि व्यवस्था गरिएको छ प्रदेश सभाको पहिलो बैठक बसेको यति दिनभित्र सभामुख चुन्ने, त्यसपछि यति दिनभित्र चाहिँ सरकार गठन हुने लगायतका प्रक्रियाहरू पनि छन्, तर अब कसरी अघि बढ्छ यी बैठकहरू?
अब यसको अब पहिलो हाम्रो हाउसको एजेन्डा त के हुने भयो भन्दाखेरि, पहिलो बैठक आह्वान भएको 15 सभामुख र उपसभामुख चयन गर्नुपर्ने हुन्छ। सबैभन्दा ठुलो काम चाहिँ अब सभाको त्यही नै हो। अब त्यसको लागि 29 गते सभामुखको निर्वाचनको कडिकडी टेन्टेटिभ अब घोषणा हुन्छ भोलि त्यो तय भएको छ अब त्यस पश्चात उपसभामुखको पनि निर्वाचन हुन्छ त्यसपछि चाहिँ अब अर्को एजेन्डा के हुन सक्छ भने
प्यानल सभामुख र उपसभामुखको त्यही दिन गरिन्छ कि
फरक किन फरक फरक भन्दाखेरि दुईवटा पार्टीको दुईवटा लिङ्गको हुने व्यवस्था भएको कारणबाट फरक अर्को फरक फरक दिनमा गर्नुपर्ने हुन्छ त्यसपछि अब हाम्रो सभाले गर्नुपर्ने काम एउटा नियमावली बनाउनु पर्ने काम हुन्छ अनि यसलाई कार्यव्यवस्था परामर्श समिति गठन गर्ने काम पनि छ अर्को प्यानलमा अब एकजना मात्रैले सभा चलाउन अब सकिँदैन अब सभामुख र उपसभामुखको अनुपस्थितिमा प्यानलको प्यानलबाट पनि सभा चल्न सञ्चालन गर्नुपर्ने हुन्छ त्यो प्यानलको निर्णय
त्यो चाहिँ प्यानलको निर्णय चाहिँ भोलि नै हुन्छ कि
भोलि हुँदैन अर्को बैठक
29 गते
भोलिलाई छोटो बनाउने भएकाले भोलिलाई त्यो कार्यसूचीबाट हटाएको छ छोटो भोलिलाई चुस्त दुरुस्त छोटो बनाऊ व्यवस्थित गरौँ भनेर त्यस्तो सुझाव आएको कारणबाट त्यसलाई भोलि हटाइएको छ यो आगामी दिनका एजेन्डाहरू यी भए अब अलिक पछिको एजेन्डाहरू त अब विधि निर्माणका कुराहरू नै मूलभूत हिसाबमा रहन्छ मलाई लाग्छ अब सभा निकै व्यस्त हुन्छ काम गर्नुपर्छ सभाले धेरै खटिनुपर्छ
उपसभामुखको चयन भइसकेपछि प्रदेश सरकार गठनको प्रक्रिया अघि बढ्ने भयो त्यसभन्दा अगाडि दलहरूले आफ्नो संसदीय दलको नेता चयन गर्नुपर्ने भयो
होइन
अनि त्यसपछि सत्तापछि दलको नेता मुख्यमन्त्री बन्ने होला प्रतिपक्षी दलको नेता प्रमुख अर्को नेता प्रमुख प्रतिपक्षी दलको नेता बन्ने व्यवस्था होला होइन यस्ता प्रक्रियाहरू अघि बढ्ने भए अब यो सभा सञ्चालनका लागि जुन प्यानल गठन गर्ने कुरा छ यसको आधार के छ कि यो दलीय सहमतिकै आधारमा उहाँलाई
यसलाई चाहिँ नि अब त्यो कार्यविधिले पाँचजनाको भनेको छ पाँचजनाको बनाउने दलीय सहमतिकै आधारमा अब त्यो चाहिँ नि कार्यव्यवस्था परामर्श समिति नबनेको अवस्थामा अब दलका नेताहरूको सभामुखको अध्यक्षतामा बैठक बसेर कुन कुन दलको कति कति कोटा राखेर गर्ने भन्ने कुरा हुन्छ त्यसले तय गरेको आधारमा चाहिँ को बस्ने भन्ने कुरा तय हुन्छ
पाँचजनासम्मको
छ
अब यो कार्यव्यवस्था परामर्श समिति चयन गर्ने व्यवस्था छ यसलाई अलिकति सबैले बुझ्ने गरेर भनिदिनुहोस् न यो कार्यव्यवस्था समिति किन चयन गर्नुपर्छ यसले के गर्छ भन्ने
संसदमा कार्यव्यवस्था परामर्श समिति भनेको महत्त्वपूर्ण समिति हो केन्द्रमा पनि यो छ यसको अध्यक्षता सभामुखज्यूले गर्नुहुन्छ र यसमा मलाई लाग्छ 15 सदस्य हो कि जस्तो लाग्छ मलाई अहिले ठ्याक्कै भएन 15 सदस्य हुन्छ त्यो दलीय आधारमा को कति कतिजना रहने भन्ने कुरा त्यहाँ हुन्छ यसले यसको काम चाहिँ के हो त भन्दाखेरि यसले एजेन्डा तय गर्छ सबभन्दा पहिला एजेन्डा तय गर्छ बैठकको व्यवस्थापन कसरी गर्ने भन्ने कुराहरू गर्छ अनि यसले कार्यसूचीलाई व्यवस्थित गर्नको लागि थप पहल कदमी गर्छ र पोलिटिकल हिसाबमा राजनीतिक दलहरूको एउटा समझदारी एउटा गर्ने कुरामा पनि सहमति कायम गर्ने कुरामा यसले गर्छ त्यो कारणले गर्दाखेरि संसदमा यसको प्रशासनिक अरू अधिकारहरू अरू कुराहरू पनि व्यवस्थापन गर्ने कुराहरू यसले गर्छ
त्यसो निकै महत्त्वपूर्ण भूमिका रहन्छ
एकदमै धेरै महत्त्वपूर्ण सभाभन्दा पछिको महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने यो चाहिँ हो यो समिति कार्यव्यवस्था परामर्श समिति हो यसले चाहिँ धेरै कुराहरू व्यवस्थित गर्छ
संसद बैठकका एजेन्डाहरू पनि यसले तय गर्छ सभामुखले कार्यव्यवस्था समितिमा परामर्श गरिसकेपछि कुन दिनको बैठकमा के एजेन्डा प्रस्तुत गर्ने भनेर
यसले गर्ने भयो
यसले
गर्ने भयो निकै महत्त्वपूर्ण भूमिका छ यसको
यसमा चाहिँ नि दलहरूले प्राप्त गरेको सिटका आधारमा यसमा सदस्य रहने व्यवस्था हुन्छ कि अथवा दलीय सहमतिमा सबैको प्रतिनिधित्व हुने गरेर के व्यवस्था छ
दुईटै कुरा छ यसमा दलीय सहमति सबभन्दा ठुलो कुरा भयो अब प्रतिनिधिको आधारमा पनि हुन सक्ने भयो
सहमति हुन सकेन भने त्यता
जाने भयो अब तुलना त्यो अनुपातिक हिसाबले पनि हुन सक्ने भयो यो दलको अब जस्तै भनौँ न अब राप्रपाको एक सिट मात्रै छ होइन अब एमालेको अलिक ठुलो दल भयो अब प्रतिनिधि त अब त्यो अनुपातिक हिसाबले पनि हुने भयो सहमतिको आधारमा पनि हुने
भयो जे होस् यो कार्यव्यवस्था परामर्श समितिको बैठक कार्यव्यवस्था परामर्श समिति गठन भएपछि संसद बैठक नियमित प्रक्रियामा जाने बाटो खुल्छ भनेर भन्न पनि सकिन्छ
सकिन्छ एकदम नियमित बैठकको काम कारवाहीहरू नियमित गर्नको लागि र संसदको भवन संसदको भौतिक पूर्वाधारको थप व्यवस्थापनको लागि पनि यसले बाटो खुलाउँछ र सरकारसँग र पार्लियामेन्टसँगको रिलेसनसिपमा पनि यसले चाहिँ भूमिका खेल्छ
अब यो संसदमा अहिलेको संरचना दलीय प्रतिनिधित्व हेर्दाखेरि एमालेको एक्लै झन्डै 50% छ, एक सिटले चाहिँ ऊ एकल बहुमतमा छैन, 40 सिटमध्ये 20 सिट चाहिँ एमालेको छ होइन, माओवादी केन्द्रको 13 सिट रहेको छ। सम्भवतः यी दुईवटा पार्टी एकीकरणको प्रयासमा छन् र अन्यथा नभएसम्म एकीकरणमा जाँदैछौँ हामी भनेर दुईटै दलका नेताहरूले भनिरहेका छन्। त्यो बेलामा हेर्दाखेरि यहाँ प्रतिपक्ष सङ्ख्यात्मक रूपमा प्रतिपक्ष अलिक कमजोर देखिने हो कि अथवा यसले संसदीय परिपाटीमा उसमा केही फरक पार्छ कि पार्दैन जस्तो लाग्छ, के लाग्छ यहाँलाई एउटा संसद सचिवालयमा लामो समय काम गरेको अनुभवको हिसाबले भन्दाखेरि?
अब यसलाई यो जवाफ दिनुभन्दा अगाडि यसको सङ्ख्यात्मक हिसाबले हेरौँ। सङ्ख्यात्मक हिसाबले हेर्दाखेरि एमालेको 20 भनेको ठ्याक्कै आधी सिट, अब अनि माओवादी र अरू सिट गर्दाखेरि 20, अब कङ्ग्रेसको सभाध्यक्ष हुनुभयो 19 भयो, त्यहाँ निर्णयमा त 20 जित्यो, जित्छ होला, जित्छ, निर्णयमा त कुनै फरक परेन। तर के हो त भन्दाखेरि संसदीय मूल्य मान्यताको आधारमा स्वस्थ विधि निर्माणको आधारमा हेर्ने हो भने यसमा सबै दलहरूको एकताबद्ध हुनुपर्छ जस्तो मलाई लाग्छ। यसमा समझदारीबाट एकताबद्ध भएर विधि निर्माणका कुराहरू, निर्णय गर्ने कुराहरू चाहिँ अझ बढी सहिलो हुन्छ कि जस्तो लाग्छ मलाई चाहिँ। अब के कसो होला कसो होला कसो होला भन्ने कुरा भन्दा पनि अब एउटा दलको आफ्नो एउटा दृष्टिकोण आइसकेपछि करिब करिब निर्णय हुने या नहुने कुरामा चाहिँ भन्न सकिने, आकलन चाहिँ गर्न सकिने भयो।
अब यहाँ जसरी दुई दल अहिले रहेका यो प्रदेशमा हेर्दाखेरि एमाले पहिलो दल रह्यो, माओवादी दोस्रो दल रह्यो, सम्भवतः उहाँका नेताहरूले हामी सरकार गठन केन्द्रमा सङ्घीय सरकार गठन हुनुभन्दा अगाडि नै पार्टी एकता गर्छौँ भनेर पनि भनिरहनु भएको छ। यसरी यो एकता गर्दाखेरि त उहाँहरू स्पष्ट बहुमतमा हुने एउटा दलमा आइसकेपछि त्यसले गर्दाखेरि कतिपय बहुमतका आधारमा बल मिचाइ पनि हुन सक्छन् कि भन्ने आशंकाहरू पनि उब्जिन्छन् नि होइन, यसलाई चाहिँ कसरी सम्बोधन गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई?
यो चाहिँ यसरी बलमिचाइ भन्ने भन्नुभन्दा पनि नि संसदीय मूल्य र मान्यता, संसदीय परम्पराका आधारमा हरेक कुराहरूलाई व्यवस्थापन गर्नुपर्छ जस्तो मलाई लाग्छ। जस्तै अब हुनुपर्ने कानुनी प्रावधानहरू, हुनैपर्ने व्यवस्थाहरूमा त सबैले मान्नुपर्ने अवस्था हुन्छ। बलमिचाइ भन्ने भन्नुभन्दा पनि अब हुनुपर्ने कुरामा सबैको एकमतै हुनुपर्छ, राजनीति समझदारी नै हुनुपर्छ। अब नमिलेका कुराहरू, अप्ठ्यारा कुराहरूमा त्यसरी एक ढङ्गले जाँदाखेरि भोलि त्यसले त असर त आफैलाई पनि पुर्याइदिनु पर्न सक्छ।
तर अब तपाईँलाई एउटा सरकारको कर्मचारीका रूपमा होइन, संसद सचिवालयको सचिवका रूपमा कतिको बोल्न मिल्छ मिल्दैन, तर हाम्रो परिपाटी त के भयो भन्दा नि कुन दलले गर्यो, अर्को दलले गरेको कुरा अर्को दलले विरोध गर्नै पर्ने परिपाटी त त्यही छ नि। केन्द्रीय संसदमा पनि तपाईँले देखिसक्नु भएको छ होइन, के राम्रो के नराम्रो भन्नुभन्दा पनि ए त्यो फलानु दलले ल्याएको त्यसलाई चाहिँ विरोध गर्नुपर्छ। नेताहरूले कतिपय अब आफूले पाउने सेवा सुविधामा चाहिँ एकमत हुने, अरू कुराहरूमा चाहिँ विरोध गरेरै छाड्ने परिपाटी त कायमै छ नि त, त्यो स्थिति आउँछ कि भन्न खोजेको मैले यो संसदको संरचना हेर्दाखेरि।
मलाई लाग्छ त्यस्तो नहोला। सुर्खेतमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सदस्य ज्यूहरूले एउटा उत्साहका साथ, छनौट प्रदेशको उत्साहका साथ, गौरवका साथ आउनुभएको छ। मलाई लाग्दैन त्यस्तो होला भनेर, मलाई लाग्छ सहमतिबाटै
त्यसरी नै
जाओस्। शुभकामना दिनुपर्छ,
शुभकामना दिउँ। भौगोलिक रूपमा सबैभन्दा ठुलो प्रदेश सभाको संरचनाको हिसाबले सबैभन्दा सानो, आर्थिक र गरिबीको हिसाबले राष्ट्रिय योजना आयोगले हालै गरेको तथ्याङ्कमा पनि सबैभन्दा बढी गरिबी रहेको प्रदेशका रूपमा यो प्रदेश रहेको छ होइन। यसका लागि पनि, यो प्रदेशको समृद्धिका लागि पनि दलहरू बहुमत र अल्पमतभन्दा पनि मिलेर जानुको विकल्प त छैन होइन,
छैन।
दलहरूले अब त्यति, जसरी यो प्रदेश सबैभन्दा गरिब छ, जसरी भौगोलिक रूपमा विकट छ, त्यति नै प्राकृतिक स्रोत र साधनले यो प्रदेश धनी छ र यो प्रदेशलाई साँच्चीकै एउटा इच्छा शक्ति हुने हो भने, साँच्चीकै यो प्रदेशले कुशल नेतृत्व पायो भने 7 प्रदेशमध्ये केही वर्षभित्रै सबैभन्दा समृद्धि र धनी प्रदेशका रूपमा पनि हुनसक्छ भन्ने थुप्रै आधारहरू छन्। यहाँको जलस्रोत, यहाँको जडीबुटी, यहाँको चाहिँ पर्यटकीय क्षेत्र लगायतका हेर्दाखेरि सम्भावना के देख्नुहुन्छ तपाईँले? जसरी प्राकृतिक स्रोत साधन यो क्षेत्रमा छ, त्यसको सदुपयोग गर्न सकियो भने यसलाई धनी बनाउन सकिने सम्भावना त छ नि, होइन?
अब मैले भन्नुपर्ने आन्सरहरू यहाँले भनिदिनु भयो, त्यसको लागि धन्यवाद। हो, एकदम ठिक कुरा हो। अर्को एउटा मैले थप्छु यसमा, यी हजुरले भन्नुभएको कुरा सबै ठिक हुँदा हुँदै पनि अर्को एउटा पोजिटिभ पक्ष के छ भन्दाखेरि, सबैभन्दा प्राकृतिक हिसाबले सम्पदाको हिसाबले धनी यो क्षेत्र हो। त्यसको लागि, त्यसको विकासको लागि एउटा आधारशिला के हो भन्दाखेरि, 40 मात्रैको सबैभन्दा सानो हुनु नै एउटा आधारशिला के हो भन्दाखेरि, सानो संरचनामा मितवी ढङ्गबाट, सुशासनयुक्त ढङ्गबाट यो चाहिँ व्यवस्थापन हुने भयो। यो गौरवको कुरा भयो। ठुलो सङ्ख्याले ठुलो प्राकृतिक स्रोतलाई आर्थिक कुरामा व्यवस्थापन गर्न अलिकति त्यसले अलि अप्ठ्यारो पर्थ्यो होला, तर यही प्रदेश एउटै प्रदेश हो कि मितवी ढङ्गबाट आर्थिक कारोबार व्यवस्थापन हुन्छ, आर्थिक पक्षको व्यवस्थापन हुन्छ भन्दाखेरि, यो चाहिँ सबै सभासदजीहरू चुस्त दुरुस्त ढङ्गबाट, सानो व्यवस्थापनबाट सञ्चालन हुन्छ, जसको कारणबाट यहाँका स्रोत साधनहरूलाई अत्यधिक हिसाबले परिचालन गर्यो भने कम खर्चमा बढी उपलब्धि हुन्छ जस्तो मलाई लाग्छ। यो एउटा खुसी कुरा हो।
सानो संरचना हुनु केही कारणले बेफाइदा होला, तर यहाँले भने जस्तो अवश्य पनि सानो संरचना हुँदाका फाइदा पनि छन्। 40 सदस्य सांसद, छोटो सानो छरितो सांसद हुँदा यसका फाइदाहरू पनि छन्। खर्च कम हुनेदेखि लिएर अन्य कुराहरूमा यसलाई मितव्ययी बनाएर बन्न सकिन्छ भन्ने कुराहरूमा यसतर्फ चाहिँ ध्यान दिनु पर्यो। अब यो संसद सचिवालयले, संसदले गर्ने निर्णयहरूलाई प्रभावकारी बनाउन, चुस्त दुरुस्त गर्न, यसका चाहिँ नि क्रियाकलापहरू छिटो छरितो रूपमा अघि बढ्न के गर्नुपर्छ भन्ने जस्तो लाग्छ यहाँलाई? केन्द्रीय संसदमा रहेर, सचिवालयमा रहेर काम गरेको अनुभवका आधारमा त्यस्तो सुझावहरू केही छन्?
यसलाई चाहिँ कस्तो गर्नुपर्छ भने, अब सुरुवात भएको छ, सभाको काम कार्य सुरुवात भएको छ, समितिहरू बन्छन्, कतिवटा समिति बन्ने कुरा हुन्छ। यो चाहिँ समितिहरू र सभाका बैठकहरू निरन्तर बस्नुपर्छ, ताकि विधि निर्माणका कुराहरू, ओभरसाइट फङ्सनका कुराहरूलाई यसले व्यवस्थापन गर्न सक्छ। अर्को कुरा पछि के छ भन्दाखेरि, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको बिचमा पनि, भन्दा पनि एकदम कार्यपालिका र व्यवस्थापिकाको बिचमा राम्रो समन्वय भएर यसलाई अगाडि बढाउनु पर्छ। अब सभाले गरेका निर्णयहरू, समितिले गरेका निर्णयहरू कार्यान्वयन गर्ने त कार्यपालिका हो, कार्यपालिकाले त्यसलाई राम्रो ढङ्गले हेरेर यसलाई कार्यपालिका र व्यवस्थापिका दुईवटा सङ्गठन बिचमा, दुईवटा संस्थाको बिचमा समन्वय भएर अगाडि बढ्यो भने, यो मलाई लाग्छ यो 6 पदले चाँडोभन्दा चाँडो उपलब्धि हासिल गर्न सक्छ।
जसरी यो संरचना, यो संसदको संरचना छ, यो प्रदेश सभाको संरचना छ, जसरी साँच्चीकै सरकार, प्रदेश सरकार गठन हुनेछ, दोस्रो र तेस्रो, पहिलो र दोस्रो दल अगाडि बढ्यो भने त्यसले संसद र सरकारका बिचमा एकमत भएर काम गर्न पनि सजिलो पुर्याउँछ।
एकदम सजिलो, एकदम फाइदा छ, एकदम सजिलो छ।
किन पार्टी टसल हुनुपर्ने, यस्तो कडा टक्कर हुनुपर्ने अवस्था देखिँदैन।
अब जुन संसदमा जुन दलको बहुमत देखिन्छ हुन्छ, त्यही दलको सरकार बन्ने अवस्था पनि छ। त्यो कारणले गर्दाखेरि संसदले गरेका निर्णयहरू अब कार्यपालिकाले कार्यान्वयन गर्नमा करिब करिब तालमेल मिल्छ।
अब यहाँ संसदीय समिति गठनका कुराहरू छन्। संसदीय समितिको सङ्ख्या सायद यति नै भनेर अहिले तोकिया छैन होला जस्तो लाग्छ।
छैन अहिले।
यो संसदीय समितिको भूमिका चाहिँ के हुन्छ, यो किन गठन गर्नुपर्छ, यस अलिकति प्रश्न पारिदिनुहोस् न सबैले बुझ्ने।
संसदीय समितिको भूमिका के हो भन्दाखेरि, यतापट्टि कार्यकारिणीमा मन्त्रालयहरू गठन गरेका हुन्छन्, मन्त्रालयहरूले गरेका काम कारवाहीको बारेमा त्योसँग सम्बन्धित समिति बनेको हुन्छ उतापट्टि। मन्त्रालयले गरेका कारवाहीहरूमा वाचडगको हिसाबमा रहन्छ त्यो, र समिति, अब समितिहरूले पार्लियामेन्टेरियन समितिहरूले वाचडकको हिसाबमा रहेर कार्यकारिणीले गरेका निर्णयहरू गर्नुपर्ने काम कारबाहीहरूको बारेमा चाहिँ निर्देशन दिने गर्छ। यसरी कार्यकारिणी र व्यवस्थापनको व्यवस्थापकीयको समितिहरूको र सभाको काम कारबाहीको बिचमा चाहिँ एउटा समन्वय भएर अगाडि बढ्नुपर्छ। र के हो त भन्दाखेरि समितिको निर्णय चाँडोभन्दा चाँडो कार्यान्वयन गर्ने निकाय चाहिँ कार्यपालिका भएको कारणबाट यसरी बिचमा दुईवटाको बिचमा समन्वय भएर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ।
कार्यपालिकालाई अब सम्बन्धित मन्त्रालयलाई भनौँ, सातवटा मन्त्रालय रहने भनेर भनिएको छ प्रदेशमा, ती मन्त्रालयहरूलाई खबरदारी गर्नको लागि अथवा ती मन्त्रालयलाई राम्रो काम गर्न दबाब दिनको लागि यस्ता संसदीय समितिहरू गठन गरिन्छ भनेर बुझ्दा हुन्छ?
हुन्छ हुन्छ,
होइन
काममा राम्रो काम गर्नको लागि, गलत अब कामहरू भएको छ भने सुधार गर्नको लागि र कुनै काम एउटा प्रभावकारी ढङ्गले चाँडो गर्नको लागि पनि यसले सुझाव दिन्छ।
यस्ता संसदीय समितिहरूको पनि भूमिका प्रभावकारी हुन्छ होइन, त्यसपछि सरकारलाई अथवा सम्बन्धित मन्त्रालयलाई दिशानिर्देश गर्नको लागि तत्सम्बन्धी समितिहरू कतिको खरो उत्रन सके त्यसले पनि भर पर्छ। त्यसो
एकदमै फरक पर्छ, एकदमै
हामीले केन्द्रीय रूपमा रहेका प्रतिनिधि सभामा रहेका पनि विभिन्न समितिहरू मध्ये केही समितिका सभापतिहरूको भूमिकाले पनि अलिकति प्रभाव पारेको देखिया छ होइन विगत हेर्दाखेरि।
हो हो, अब केन्द्रीय संसदको प्रभावकारी प्रभावशाली समिति यो हो यो होइन भन्नुभन्दा पनि अलिक बढी क्रियाशील भएको समितिहरूमा विकास समिति भयो, अर्थ समिति भयो, सार्वजनिक लेखा समिति भयो, यिनीहरूले प्रभावकारी भूमिका खेलेका थिए अरू समितिहरूमध्ये भन्दा। यहाँ पनि त्यो मन्त्रालयसँग सम्बन्धित समितिहरू सायद गठन हुन्छ, उनीहरूले पनि अब सबै समितिहरूले यहाँ त यो प्राकृतिक स्रोतको हिसाबले पनि यो धनी भाकाले प्राकृतिक स्रोतको समिति पनि रहन्छ, त्यसले पनि प्रभावकारी भूमिका खेल्ने हो भने यहाँ चाहिँ धेरै राम्रै नै काम हुन्छ।
भनेको ती समितिका सभापतिहरू चयन गर्दाखेरि पनि त्यस हिसाबले दलहरूले सम्बन्धित क्षेत्रका जानकार सभासदहरूलाई त्यो जिम्मा दिँदा राम्रो हुने भयो।
एकदम विषय विज्ञको हिसाबमा अझ म के भन्छु भन्दाखेरि अब पोलिटिकल विषयमा यसै हुन्छ भनेर त मैले सल्लाह दिन त मिल्दैन, तर पनि के हो त भन्दाखेरि सभापतिज्यूहरू अनुभवको आधारमा, विषय विज्ञताको आधारमा, अनि अब काम गर्न लगनशीलताको आधारमा भइदियो भने त्यसले चाहिँ अब निकै आफ्नो कामलाई प्रभावकारी बनाउन सक्छ
र त्यस सम्बन्धी मन्त्रालयको कामलाई पनि उचित दिशानिर्देश गर्न
सक्छ।
मन्त्रालयले यदि बाटो बिराइरहेको छैन भने खबरदार
गर्न सक्छ सक्छ सक्छ।
अब यो संसदले प्रदेश सभाले गर्नुपर्ने कुराहरू यसलाई चाहिँ व्यवस्थित मर्यादित रूपमा सञ्चालन गर्नको लागि गर्नै पर्ने कुराहरू के हुन सक्छन् भनेर भन्न सकिन्छ बुदागत रूपमा? 1, 2, 3, 4
सकिन्छ। सबैभन्दा ठुलो कुरा त, एक नम्बर कुरा त यसको यो हल व्यवस्थापन जुन अहिले जुन ठाउँमा बसिरहेको छ त्यो ठाउँबाट चाहिँ
स्थायी रूपमा यो
पर्याप्त हुँदैन, पर्याप्त हुनै सक्दैन कि चाटा कोठा लिएर अहिले चलाइरहेको छौँ हामीले भर्खर संसदको लागि, यो त सम्भावनै छैन। मैले हिजो मिटिङमा पनि भने सम्भावनै हुँदैन। सबैभन्दा पहिलो कुरा त के गर्नु पऱ्यो भन्दाखेरि यसलाई उचित ठाउँमा यसलाई चाहिँ व्यवस्थापन गर्नु पर्ने चाँडोभन्दा चाँडो, एकदमै चाँडोभन्दा चाँडो। अब कुराकानी पनि भएको छ 3 महिनामा अन्त सार्ने, शैक्षिक तालिम केन्द्रमा सार्ने भन्ने कुरा छ, त्यसलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ। अर्को कुरा अब पदाधिकारीको व्यवस्थापन छ, पदाधिकारीलाई गर्नुपर्ने सभामुखको व्यवस्थापन, उपसभामुखको व्यवस्थापन, अनि मुख्यमन्त्रीको त्यहाँ हुन्छ, अनि कानुन मन्त्रीको कुरा हुन्छ, यी सबै कुराको व्यवस्थापन गरे उहाँले पाउने सेवा सुविधाहरूको कुरा पनि छ। अब यहाँ त अहिले अब शपथ खाइ
समितिका पदाधिकारी
सभापतिहरूको कुरा छ, सेवा सुविधाको कुराहरू छ, यी सबै कुरा, संसदीय दलको व्यवस्थापन कुराहरू छ, संसदीय दल अहिले अब रहन सक्ने ठाउँ छैन, व्यवस्थापन कर्मचारीको संसदीय दलमा खटाउने, अब समितिमा खटाउने, अनि सभाकै काम कारबाहीमा खटाउने कर्मचारी पनि अपर्याप्त छँदै छैन भन्ने पनि, अहिले त कर्मचारी आएकै 2 भर्खर आउनुभयो, छँदै छैन, यी सबै व्यवस्थापन गर्नुपर्ने हुन्छ। र अरू कुरा के हो त भन्दाखेरि अब यो माननीयहरुको सेवा सहत र सुविधा पनि अब अहिले कति तलब खाने के गर्ने भन्ने पनि छ जस्तो मलाई लाग्दैन अब यसको लागि पनि सेवा सहतका कुराहरु पनि अब कानून बनाएर लागू गर्नुपर्ने हुन्छ अब सचिवको कुरा पनि अब सचिव कस्तो खालको के गर्नुपर्ने भन्ने कुरा पनि स्पष्ट छैन त्यो पनि कानून बनाएर व्यवस्थित गर्नुपर्ने हुन्छ र अरु संसद सचिवालयको पनि कर्मचारी व्यवस्थापनको बारेमा पनि एउटा कानून बनाएर लागू गर्नुपर्ने हुन्छ र अरु कुरा के छ भन्दाखेरि अब राज्यलाई चाहिने कानूनहरु त अब यो यी 6 नम्बर पदले बनाउनु पर्ने हुन्छ त्यो कानून अब कानूनहरुको बनाउनको लागि तर्जुमा गर्नको लागि बनाउनको लागि चाहिँ चाँडो भन्दा चाँडो गरेर यसलाई चाहिँ द्रुत गतिमा काम अगाडि बढाउनु पर्छ जस्तो मलाई लाग्छ
गर्नुपर्ने कामहरु धेरै छन् हैन
एकदमै धेरै छ
सबैभन्दा पहिला सभासदहरूकै सेवा सुविधादेखि लिएर संसद सचिवालयमा रहने कर्मचारीहरूको व्यवस्थापनका कुराहरूदेखि लिएर त्यस सम्बन्धी आवश्यक कानुन निर्माणका कुराहरू बाँकी नै छ
बाँकी छ धेरै बाँकी छ अब यो त शून्यबाट सुरु भएको छ नि अहिले भर्खरै शून्यबाट भोलिबाट त शून्यबाट सुरु भएर अब
सबभन्दा पहिला त हामीसँग भवनै छैन भवनकै लागि अब पूर्वाधार तयार गर्नै समय लाग्ने
लाग्छ लाग्छ
जस्तै यहाँले भन्नुभयो भोलिको बैठक चारवटा कोठा लिएर मात्रै गइन्छ त्यो त पर्याप्त छैन सभा चलाउनको लागि त
छैन शैक्षिक तालिम केन्द्रमा जाने हो भने पर्याप्त छ सबै कुराहरू हेर्दाखेरि अब इको एउटाको समस्या
समस्या
देखिन्छ तर भौतिक पूर्वाधारहरू पार्लियामेन्टलाई पुग्ने भौतिक पूर्वाधारहरू त्यहाँ छ जस्तो मलाई लाग्छ
त्यहाँ गएर यहाँले हेर्नु भएको छ त्यसलाई
मैले दुईचोटि हेरेँ त्यो सभाहरूलाई सबै हेरेँ
सबैलाई कोठाहरू
सबै हेरेँ मैले सब त्यहाँका अब हामी तिनै बस्ने भएको कारणले त्यहाँ सबै हेर्दाखेरि त्यो मलाई लाग्छ त्यो संसदको लागि धेरै लामो समयसम्मको भौतिक पूर्वाधार पुग्छ होला तर त्यसलाई अलिकति परिमार्जन र व्यवस्थित गरेर अलिक बनाउनु पर्ने चाहिन्छ
अब हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौँ अब एउटा यहाँको जुन जिम्मेवारीमा अहिले यहाँ केन्द्रबाट सङ्घीय संसद सचिवालयबाट खटेर आउनुभएको छ यहाँको सचिवका रूपमा त्यो हिसाबले भन्नुपर्ने कुराहरू जुन हाम्रो छलफलमा उठ्न सकेनन् अथवा मैले सुन्न छुट्याएँ ती कुराहरू केही छन् भने एकदमै संक्षिप्त रूपमा
यहाँलाई धन्यवाद छ यहाँले यो कार्यक्रमको लागि धेरै मिहिनेत गरेर धेरै एउटा अध्ययन गरेर प्रश्नहरूलाई उठाउनु भएको छ मलाई लाग्छ यो सामान्य अवस्थाभन्दा पनि धेरै कुराहरू यहाँले उठाउनु भएको छ त्यसो त्यो हुँदाखेरि यहाँले सोध्नुभएको कुराहरू व्यापकै छ यति भएपछि पुग्छ जस्तो मलाई लाग्छ र मैले थप्नुपर्ने कुराहरू त सामान्यतया छैन सर ठिक छ
हस् भोलिको बैठक जसरी यहाँले भन्नुभएको छ एकदमै व्यवस्थित हुनेछ प्रभावकारी हुनेछ भन्ने जुन विश्वासका साथ यहाँले भन्नुभएको छ त्यसरी नै व्यवस्थित प्रभावकारी हुन सकोस् यसमा हामी सबैले आफ्नो तर्फबाट सक्दो सहयोग र सकारात्मक पहल पनि गरौँ व्यस्त समयका बावजुद पनि हाम्रो निम्तलाई स्वीकार गरिदिनु भयो यहाँसम्म आइदिनु भयो भोलि बस्ने ऐतिहासिक प्रदेशसभाको पहिलो बैठकको तयारी यसमा रहेका चुनौती र प्रदेशसभाले गर्नुपर्ने कुराहरूका विषयमा महत्त्वपूर्ण जानकारी दिनुभयो यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद
धन्यवाद छ यहाँलाई विशेष धन्यवाद केही कुरा राख्न पाएँ यसको लागि विशेष धन्यवाद दिन चाहन्छु सबैलाई धन्यवाद दिन चाहन्छु
हस् त आजको संवादको निर्धारित समय सकिएको छ आज हामीले प्रदेश नम्बर 6 प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी देवकोटाज्यूसँग कृष्णहरी खड्काज्यूसँग भोलि बस्न लागेको प्रदेश नम्बर 6 को प्रदेशसभाको पहिलो ऐतिहासिक बैठकको तयारी प्रदेशसभाले गर्नुपर्ने कामहरू यसमा रहेका चुनौतीहरू लगायत समग्र विषयमा कुराकानी गऱ्यौँ आगामी हप्ता हामी नयाँ विषय र नयाँ अतिथिका साथ उपस्थित हुने नै छौँ आजका हाम्रा अतिथिप्रति आभार व्यक्त गर्दै र आगामी कार्यक्रममा भेट्ने बाचा गर्दै म केशव ढकाल पनि अहिलेलाई छुट्टिन्छु हस्त नमस्ते शुभ दिन